أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، والصلاة والسلام على أشرف الخلائق أجمعين، سيدنا وسيد الأولين والآخرين، حبيبنا وحبيب إله العالمين، إمام المرسلين وخاتم النبيين، أبي القاسم وعلى أهل بيته الطيبين الطاهرين الهداة المهديين المعصومين المظلومين، واللعنة الدائمة على أعداء الدين أجمعين. أما بعد، فقد قال الله تعالى عز اسمه في محكم كتابه ومتقن خطابه: بسم الله الرحمن الرحيم. الله لا إله إلا هو الحي القيوم، لا تأخذه سنة ولا نوم، له ما في السماوات وما في الأرض، صدق الله العلي العظيم. ایک اور بلند تر دربار حسینی کے دروازے کھل گئے، انہی دروازوں سے بارگاہ الہی تک رسائی ممکن ہے. اس کے علاوہ اور کوئی در، اور کوئی راہ سیدھی اس تک جاتی نہیں تمام موجودات کی منزل آخر وہی ہے جو ان کی منزل اول ہے. معاد مبدا ہی تک ہے جہاں سے سفر شروع ہوا ہے، وہی سفر تمام ہونا ہے. منزل ایک ہے، مصدر ایک ہے، مبدا ایک ہے، منبع ایک ہے، اور مرجع بھی ایک ہے، معاد بھی ایک ہے، مأوا بھی ایک ہے، ملجا بھی ایک ہے. مگر اس ایک سے ایک تک کا سفر انیک کیوں ہو گیا؟ یہ یہ قابل غور مسئلہ ہے. قابل غور مسئلہ یہ ہے کہ اس ایک تک کا سفر, اس واحد و احد و فرد و صمد, اس حق صمد تک کا سفر اتنا منشعب کیسے ہو گیا, اتنا متفرع کیسے ہو گیا, اتنا پیچیدہ کیسے ہو گیا. جو کچھ صورتحال ہے وہ اس وقت آپ حضرات کے سامنے ہیں, مگر اس سب صورتحال میں جو ایک منار ہے جہاں سے روشنی آ رہی ہے, وہ منار اب بنام حسین قائم ہے. بہت سے حضرات یہ مطالب سمجھ نہیں پاتے, سمجھ نہ پانا اور بات ہے, سمجھنے کی کوشش ہی نہ کرنا یہ اور بات ہے. اگر کوئی سمجھنے کی کوشش ہی نہیں کرتا تو عند اللہ اس کے لیے کوئی عذر نہیں ہوگا. حق سبحانہ و تعالی کی حجتیں تمام ہو چکی ہیں ہر فرد بشر پر, اور بطور خاص ان پر جو کلمہ لا الہ الا اللہ اور محمد رسول اللہ جو یہ کلمہ کہنے والے ہیں ان پر حجت تمام ہو چکی. گزشتہ کئی برسوں سے ان مجالس میں آیت الکرسی کی روشنی میں گفتگو آگے بڑھ رہی ہے, اور گزشتہ برس اسم مبارک القیوم کی روشنی میں گفتگو ہوتی رہی. اب تھوڑی سی گفتگو آگے بڑھانی ہے. وہ سب گفتگویں بھی تشنا ہیں, لیکن وہ تشنگی برقرار رہنی چاہیے. تشنگی اگر سچی ہو تو ادھر سے فیض الہی کی سبیلیں جاری ہو جاتی ہیں. تشنگی, جستجو, طلب, طرب, وہ سچی ہونی چاہیے, وہ اصلی ہونی چاہیے. ادھر سے فیض مسلسل جاری ہے, در فیض بند نہیں ہے, بستا نہیں ہے. اور نہ صرف یہ کہ بستا نہیں ہے بلکہ گم گشتا بھی نہیں ہے. معلوم ہے جو میں نے عرض کیا کہ حجتیں تمام ہو چکی ہیں, جو بھی روئے زمین پر اس وقت اشہد ان لا الہ الا اللہ و اشہد ان محمد رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کہنے والے ہیں, ان سب سے پوچھئے کہ کیا قرآن مجید میں یہ آیت ہے یا نہیں ہے, ما آتاکم الرسول فخذوه, جو رسول تمہیں دے وہ لے لو, اسے مضبوطی سے پکڑ لو. فخذوه ہے یہ آیت؟ اور کیا رسول نے فرمایا ہے کہ حسین منی وانا من حسین, फरमाया है या नहीं फरमाया? अब अगर कोई हुसैन का दामन पकड़ ले तो हुक्म रसूल की पाबंदी कर रहा है, इत्तेबा कर रहा है, पैरवी कर रहा है रसूल की भी और कुरान की भी। वो शख्स काबिल मलामत कैसे हो सकता है जो हुसैन का दामन पकड़ ले? अरके शर्म व नदामत में गर्क उन्हें होना चाहिए जो आज भी यजीद का दिफा करते हैं। दूसरों की, दूसरे अफराद, दूसरे शख्सियतों के बारे में जो कुछ भी हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने जो कुछ भी फरमाया है हुजूर ने, और जो कुछ भी हुजूर की तरफ मंसूब कर दिया गया है, कुछ फरमाया है और बहुत कुछ नहीं फरमाया मगर मंसूब कर दिया गया, मैं कहता हूं वो सब जो कुछ हुजूर ने किसी के लिए भी कहा हो और जो कुछ हुजूर की तरफ मंसूब कर दिया गया हो वो सब ले आइए, इस एक जुमले के बराबर नहीं ठहरेगा। चैलेंज कर रहा हूं, तहद्दी है, चैलेंज है, कुरे अर्ज पर जितने भी कलेमा गो हैं कोई एक भी मुनकिर नहीं हो सकता कि यानी हुजूर ने ये नहीं कहा, ये हदीस ज़ईफ़ है, तबातुर के दर्जे तक पहुंची, वो तबातुर है या वो दूसरा फकरा मुसलमान होश के नाखून तुझे, मुसलमान जन्नत का हरीफ मुसलमान, हूर और कसूर की हवस रखने वाला मुसलमान, उन लोगों के वादे जन्नत पर जिनकी जन्नत की जमानत खुद नहीं आए, उन लोगों के वादे जन्नत पर जिनकी जन्नत की जमानत खुद नहीं आए, जान देने वाला मुसलमान सब में शामिल, मैं अपने को भी शामिल कर रहा हूँ। आप ही नहीं समझे कि तंज के और तीर और नश्तर सिर्फ दूसरों की तरफ, मेरी कौन सी जमानत है भाई जन्नत में जाने की, कौन सी जमानत, कौन सी आयत है, कौन सी रिवायत है, कौन सी हदीस है जो मेरे बारे में, और जितने मेरे मुआसरीन हैं, कोई मदरसे में बैठा है, कोई मस्जिद में बैठा है, कोई खानकाह में बैठा है, हैं, कोई सहजादे पर बैठा है, कोई चहारजादे पर बैठा है, कोई मेहराब में बैठा है, कोई मेंबर पे बैठा है, जहां जहां बैठा है वाज कर रहे हैं, नसीहतें कर रहे हैं, इरशाद कर रहे हैं, तकरीरें कर रहे हैं, लोगों को जन्नत के वादे लोगों से कर रहे हैं और जवानों को मक्तल में भेज रहे हैं, हम सबकी क्या जमानत है और हमारे किए हुए वादे की क्या जमानत है? مسلمان اگر واقعاً کسی کی ضمانت ہے تو اس کی جس کے لیے رسول نے کہا ہو کہ یہ مستحقین بہشت کے سید و سردار ہیں۔ الحسن والحسین سیدا شباب اہل الجنہ، حسن اور حسین جوانان جنت کے سید و سردار ہیں، حسن و حسین جوانان جنت کے سید و سردار ہیں۔ پوری دنیا میں جہاں جہاں بھی مسلمان جوان جنت کی خواہش میں، جنت کی آرزو میں سر بکف گھوم رہے ہیں، وہ جا کر پوچھیں مسلمان محدثین سے، کیا رسول اللہ کی یہ حدیث ہے یا نہیں ہے؟ کیا ضعیف حدیث ہے، کمزور حدیث ہے، راوی کمزور ہیں اس کے؟ متواتر حدیث ہے، تواتر کے درجے تک پہنچی ہوئی حدیث ہے۔ متواتر حدیث اسے کہتے ہیں کہ جس کے اتنے طرق، اتنے سلاسل ہوں اور روایت کرنے والے اتنے ہوں کہ یقین حاصل ہو جائے کہ ہاں سرکار رسالت مآب کے دہن عصمت سے یہی گوہر، یہی گوہر صادر ہوئے ہیں، یہی الفاظ ادا ہوئے ہیں زبان عصمت سے۔ ہر محدث کو یقین ہے کہ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم نے فرمایا، چیلنج ہے، تحدی ہے۔ امام بخاری سے پوچھئے، امام مسلم سے پوچھئے، امام ترمذی سے پوچھئے، امام حاکم نیشاپوری سے پوچھئے، ابن ماجہ سے پوچھئے، ابو داؤد سے پوچھئے، شیوخ بخاری سے پوچھئے، تلامیذ بخاری سے پوچھئے، نواسک سے پوچھئے، خوارج سے پوچھئے، پوچھئے نواسب سے، پوچھئے خوارج سے، رسول نے یہ کہا ہے یا نہیں کہا ہے؟ اگر رسول اللہ کے دہن مبارک سے یہ جملے نکلے ہیں کہ الحسن والحسین سیدا شباب اہل الجنہ، حسن اور حسین جوانان جنت کے سید ہیں، سید ہیں، سید ہیں، لفظ مولا کے دو معنی ہیں، لفظ سید کے دو معنی نہیں ہیں۔ لفظ مولا کے عربی ڈکشنری میں بہت سے معنی ہیں، اور یہ وہ لفظ ہیں کہ جو اضداد میں سے ہے عربی زبان میں، ایک عجیب و غریب یہ لنگوسٹک فینومینن ہے، یہ ایک لسانی مظہر ہے عجیب و غریب کہ ایک ہی لفظ کے بالکل متضاد معنی ہوتے ہیں۔ جان بالکل سفید کو بھی کہتے ہیں اور بالکل سیاہ کو بھی کہتے ہیں۔ ایک لفظ اور ہے فقہ میں بہت آتا ہے، قور، نجاست کو بھی کہتے ہیں، طہارت کو بھی کہتے ہیں۔ لفظ مولا غلام کو بھی کہتے ہیں، آقا کو بھی کہتے ہیں۔ آپ صرف دوست کے معنی جانتے ہیں، غلام کو بھی مولا کہتے ہیں، جرات کیجیے۔ ہمت کیجیے، حوصلہ کیجیے، ڈکشنری میں، عربی کی ہر ڈکشنری میں، عربی کی ہر ڈکشنری میں مولا کے معنی غلام، خادم غلام، زر خرید غلام، مولا آقا وہ بھی مولا، غلام وہ بھی مولا، تو وہاں تو دو معنی ہیں. سید کے معنی کہیں ایک سے زیادہ نہیں. سید یعنی آقا، سید یعنی آقا، سردار، سید، آقا. جنت کی بشارتیں رکھنا اور ہیں، جنت کی سیادت رکھنا. ایک فہرست پیش کی جاتی ہے، ایک بڑی طویل فہرست ہے. ان سب کو بشارت رسول نے جنت کی دی ہوگی. اولاً تو وہ روایتیں متواتر نہیں ہیں، خود علماء حدیث میں اختلاف ہے کہ صحیح سند ہے نہیں ہے، اور سند کو صحیح کرنے میں سیاست کا کتنا دخل ہے. علم حدیث کی ایک مصیبت یہ ہے، ایک ابتلا یہ ہے علوم اسلامیہ کی، اور بطور خاص علم حدیث کی اور تاریخ اسلام کی، کہ اس میں سیاست بہت دخیل رہی. سیاست نے ضعیف کو قوی اور قوی کو ضعیف بنایا. مگر خدا کی قسم، قرآن کی قسم، تاریخ کی قسم، حدیث کی قسم، یہ وہ حدیثیں ہیں جنہیں پوری سیاست مل کے بھی ضعیف نہ بنا سکی. سیاست مل کر اس حدیث کو ضعیف نہیں بنا سکی. یہ آج بھی متواتر ہے، صحیح و متواتر، صحیح و متواتر، صحیح و متواتر، کہ الحسن والحسین سیدا شباب اہل الجنہ. بس ہمیں یہ یقین دلا دیا نا آپ نے کہ رسول نے کہا تھا، اب آپ کا کام ختم ہو گیا. اب حسین و حسن کے مقابلے پہ جو بھی آئے ہمارا اس سے کوئی تعلق نہیں ہوگا. حسن کے مقابلے پہ آئے، چاہے حسین کے مقابلے پہ آئے، اور چاہے ان دونوں کے باپ کے مقابلے پہ آئے. چونکہ خود حدیث میں الحسن والحسین سیدا شباب اہل الجنہ، سیدا، یہ دونوں اہل جنت کے سردار ہیں، سید ہیں، آقا ہیں. وہ ابوہما خیر منہما، اور ان کے والد ان سے بہتر ہیں، ان سے برتر ہیں. جب بیٹے کے مقابلے پہ کوئی نہیں آ سکتا تو باپ کے مقابلے پہ آنے کی کوئی گنجائش ہے؟ کوئی ہے گنجائش؟ قرآن نے کہا ما آتاکم الرسول فخذوہ، جو رسول دیں. رسول نے کیا دیا؟ حسین منی وانا من حسین، الحسن والحسین سیدا شباب اہل الجنہ. और वो भी हदीस है लेकिन वो ज्यादा मशहूर नहीं है, मगर है इस सदी के और गुज़श्ता सदी के सबसे बड़े मुहद्दिस, सलफी मुहद्दिस, अहले हदीस हजरात के मुहक्किक आजम, इसमें शक नहीं कि वो मुहक्किक थे, रहमतुल्लाह अलैह, परवरदिगार करवट करवट उन्हें जन्नत नसीब फरमाए, अल्लामा नासिरुद्दीन अल्बानी, नासिरुद्दीन अल्बानी ने अजीम शान तहकीकी मेयार कायम किया है अहादीस का, उसमें इस हदीस को कहते हैं ये सहीह सनद है, और जिसने भी इसका इनकार किया या इसे ज़ईफ शुमार करने की कोशिश की वो मुतअस्सिब है, खताकार है। क्या है हदीस? अलीयुन मिन्नी व अना मिन्हु, अली मुझसे है, मैं अली से हूं, व अलीयुन वलीयुल मुमिनीन मिन बादी, और अली तमाम मोमिनीन का वली है मेरे बाद। अली मेरे बाद मोमिनीन का वली है। ज़बान मुबारक के पैगंबर से निकले हुए जुमले हैं, और अल्लामा नासिरुद्दीन अल्बानी ने कहा सही है, और एक बहुत मशहूर नाम है, मगर मैं बड़े बड़े नाम मिंबर से लेता नहीं हूँ, इसलिए कि जो शीरीनी है फजाए मजलिस है वो उन नामों की मुतहम्मिल नहीं होती। खुद खुद अल्लामा नासिरुद्दीन अल्बानी ने एक सफ़े का नोट लिखा है, और लिखा है कि जिन साहब ने भी इस हदीस को ज़ईफ़ करार दिया है वो खताकार हैं, मुतासिब हैं, तासुब में हद से आगे बढ़ गए थे, खुद फरमाते हैं तासुब में हद से आगे बढ़ गए थे, इसलिए उन्होंने इस हदीस का इनकार करने की कोशिश की। अच्छा सही तो है ना, ये बताइए कि अली अगर वली हैं, दोस्त हैं, अगर दोस्त के मानी सिर्फ लिए जाए वली के, वली बमाना दोस्त, तो दोस्त में जमाने की भी कैद होती है क्या? जब तक रसूल मौजूद हैं तब तक दोस्ती नहीं करेंगे, जब रसूल नहीं होंगे तो फिर दोस्ती करेंगे, मैं हूं या ना, दोस्ती तो हमेशा रहती है। इसके मानी है जब हुजूर ने फरमाया मिम बादी, मेरे बाद, वलीयुल मुमिनीना बादी या मिम बादी, मेरे बाद मोमिनीन के वली हैं, यानी जब तक मैं हूं वली, यानी मैं हाकिम हूं, मैं आका हूं, मैं सरपरस्त हूं, मैं जिम्मेदार हूं, मैं इनकी जानों पे इनसे ज्यादा हक के तसर्रुफ रखता हूं, और जब मैं नहीं होऊंगा तो मेरी जगह अली है। यह है मिम्बादी करा। तो अगर ये हदीसें सही सनद हैं और वो हदीसें मुतवातिर हैं, तवातुर के दर्जे तक पहुंची हुए हैं, तो हमारे लिए बहैसियत मुसलमान क्या वाजिब है, क्या फर्ज है, किस चीज को पकड़ें सबसे पहले? अल्लाह का कलाम कुरान, सबसे पहले अल्लाह का कलाम कुरान, कुरान के बाद क्या चीज? वो हदीस जो हद तवातुर तक पहुंची हुई हो, जिसके बारे में शक की गुंजाइश ना हो, शुभ की गुंजाइश ना हो, जहां शक हो ठहर जाओ, शुभा हो ठहर जाओ, बहस हो जाए ठहर जाओ, एक मुहदिस कह रहा है ये सही है, दूसरा कह रहा है ज़ईफ है, ठहर जाओ, लेकिन जब सब मिलके कह रहे हैं कि सही है, सब मिलके कह रहे हैं मुतवातिर है, तो उसमें तो शक नहीं है ना। अगर तमाम मुसलमान इस एक बात को तस्लीम कर ले तो कोई इंतशार बाकी ना रह जाए, हमें कुरान कलाम खुदा कलाम हक कुरान को पकड़ना है, दामन वही को हाथ में रखना है, इस हबल मतीन को हाथ में रखना है, हबलुल्लाहिल मतीन, اللہ کی یہ مضبوط رسی یہ قرآن، اور دوسری طرف کیا؟ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کی ذات گرامی، اور آپ کی وہ سنت، وہ سیرت، وہ حدیث جو متواتر ہے، تواتر کے درجے پہ پہنچی ہوئی ہے، یعنی یقین ہے کہ یہ کہا. اور بس اب میرا چیلنج ہے کہ جا کر فہرست بنائیے، ان حدیثوں کی فہرست بنائیے کہ جن کے بارے میں تواتر کے قائل ہوں آپ. متواتر 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 متواتر. اگر ساری دنیا، ساری ملت اسلامیہ متواتر حدیثوں پر مجتمع ہو جائے، خدا کی قسم کوئی اختلاف نہیں ہو سکتا. ممکن نہیں کہ اختلاف ہو. یہ دعوت وحدت ہے، دعوت توحید، چونکہ حضور نے ہمارے سپرد کیا ہے حسین کو، اور ہمیں سپرد کیا ہے حسین کو. اس لیے اب ہم حسین کے مکتب میں بیٹھ کے قرآن پڑھتے ہیں. ہم پوچھتے ہیں، حسین سے پوچھتے ہیں، توحید کے معنی کیا ہیں، نبوت کے معنی کیا ہیں، معاد کی حقیقت کیا ہے، صراط مستقیم کی حقیقت کیا ہے، سمجھ کے معنی کیا ہیں، حق کے معنی کیا ہیں، سب حسین سے پوچھتے ہیں. بارہا آپ نے میری زبان سے یہ شعر سنا ہوگا، لیکن شعر اتنا شیریں ہے کہ پھر پڑھنے کا جی چاہتا ہے. خدا اس شاعر کو جزائے خیر عطا فرمائے. جناب افسر نواب لکھنوی صاحب مرحوم کا شعر ہے، ہر ایک ذہن میں ہے کچھ نہ کچھ تصور حق، ہر ایک ذہن میں ہے کچھ نہ کچھ تصور حق، ہم اس تصور حق کو حسین کہتے ہیں. ہم اس تصور حق کو حسین کہتے ہیں. حسین کی بڑی منزلت ہے، حسین اب معیار حق و حقیقت ہیں. اسی لیے اس عشرے میں میرا عنوان ہے ملک خدا اور حسین. اور ملک خدا کی بحث کیوں چھیڑے گی؟ اس لیے کہ آیت الکرسی کے لفظ مبارک القیوم کے بعد لا تأخذه سنة ولا نوم له ما في السماوات وما في الأرض. یہ جو فقرہ ہے، له ما في السماوات وما في الأرض، جو کچھ ہے آسمانوں میں اور زمینوں میں سب اس کا ہے. کس کا؟ اللہ کا. جو کچھ زمینوں میں، جو کچھ آسمانوں میں ہے سب اللہ کا. یہ لہو ما فی السماوات و ما فی الارض، اس لہو میں جو لام ہے، صرف لام، یہ دس دن اس ایک حرف لام کی تشریح میں گزر جائیں گے. جو کچھ ہے سب اللہ کا ہے. لام، اس ایک لام میں کتنے معنی پوشیدہ ہیں. اس فقرے میں لہو ما فی السماوات و ما فی الارض، جو کچھ ہے آسمانوں میں، جو کچھ ہے زمین میں، سب اللہ کا ہے. یعنی ملک اللہ کا ہے، ملکوت اللہ کا ہے. اس ملک و ملکوت حق میں حسین کی کیا حیثیت ہے؟ یہ موضوع حسین کے حوالے سے ان کے مکتب میں بیٹھ کر ہم ملک حق کا مطالعہ کریں گے. لیکن اس سے پہلے ذرا سا ایک بحث اور ہے جو بہت اہم بحث ہے، بجائے خود بحث بہت اہم بحث ہے، اور وہ خود 10-20 تقریروں کی مستحق ہے، لیکن ایک دو دن میں اس کو سمیٹنے کی کوشش کروں گا. اللہ لا الہ الا هو الحی القیوم لا تأخذه سنة ولا نوم. وہ ذات وہ ہے کہ جو ना ऊंघती है ना सोती है, अल्लाह ना ऊंघता है ना सोता है। ला ताखुदुहु सिनतुन वला नौम, ताखुदु फेल है और सिनतुन उसके लिए फाइल। ला ताखुदुहु अल्लाह के ऊपर नींद या ऊंघ गालिब नहीं आ सकती। एक ये है कि वो खुद ऊंघता है, एक ये कि ऊंघ उस पर पारी नहीं हो सकती। क्या तंजीह का मकाम है। यहां जो ला से बहस शुरू हुई है, यहां से एक बाब खुल जाता है अजीम शान सिफात सलबिया के मुताले के लिए। अल्लाह सुबहानहू व तआला की जात पाक में कुछ सिफतें पाई जाती हैं। जो सिफतें पाई जाती हैं वो कहलाती हैं सिफात सुबूतिया। उन्हीं सिफात को कहते हैं सिफात जमालिया। सिफात जमालिया भी कहते हैं, सिफात सुबूतिया भी, जो सिफतें हक सुबहानहू व तआला की जात में पाई जाती हैं। जो सिफतें नहीं पाई जाती उन्हें कहते हैं सिफात सलबिया या सिफात जलालिया, उन्हें सिफात जलालिया भी कहते हैं। अब देखिए यहां पर एक तालीमी नुक्ते नजर से एक अहम मुकदमा है, ये अर्ज कर दूं, जितने भी उलूम इस्लामिया हैं इस वक्त, अफसोस ये है कि इन उलूम इस्लामिया में बशरी अकल का दखल ज्यादा हो गया है और वही की तजल्लियात का अंसुर कम हो गया है। कुरान से इख्तिबास कम किया गया और अपने इफादात को उलूम में ज्यादा अहमियत दी गई। बहुत बड़ी बहस है जो अर्ज कर रहा हूं। तमाम उलूम इस्लामिया में हमने कुरान मजीद से इख्तिबास कम किया, कहीं कहीं तो बिल्कुल नहीं किया, सुन्नत मुतवातिरा से भी नहीं किया, नहीं किया। मैं ऐसे मकामात से गुजरा हूं और आपको अपने साथ लेकर गुजरूंगा कि आप हैरत करेंगे। तारीख इस्लामी इस तरह लिखी गई जिसका कोई कुरान से ताल्लुक नहीं है। तारीख इस्लाम, सीरत की किताबें, मगाजी की किताबें इस तरह लिखी गई कि जो इंसानों की रिवायतें थी उन्हें अहमियत दी गई और फिर आयतों को उन रिवायतों की रोशनी में बयान किया गया। होना यह चाहिए था कि आयतों की रोशनी में वाकयात की तफसीर की जाती, मगर हुआ इसके बरक्स। बहुत बड़ा मसला है, ये मामूली मसला नहीं है। मुहक्किकीन के लिए, दानिश्वरों के लिए, रिसर्चर्स के लिए तारीख, मगाजी, सीरत, हदीस, कलाम, फिक, उसूल फिक, सब कुछ कुरान से इख्तिबास कम है, अपनी अकलों का दखल ज्यादा है। अफसोस के साथ इस्तिलाहें हमने बना ली, इस्तिलाहों में बहुत गुंजाइश है बहस की। मसलन लफ्ज हदीस, कुरान मजीद में लफ्ज हदीस खुद कुरान के लिए इस्तेमाल हुआ है। एक नहीं, एक से ज्यादा मकाम पर खुद कुरान मजीद को कुरान ने हदीस भी कहा है और बयान पैगंबर सल्लल्लाहु अलैहि वसल्लम वो बयान है, बयान है, बयान पैगंबर बयान है, बयान कुरान बज़बान पैगंबर। खैर, एक इस्तिलाह अब मुस्तकिर हो गई कि हम जब हदीस कहते हैं तो बयान पैगंबर मुराद लेते हैं, जब कुरान कहते हैं तो कुरान। चलिए, इसमें कोई मुश्किल नहीं है, लेकिन इस्तिलाही मुबाहिस की गुंजाइश अब भी है, ऐसा नहीं कि नहीं है। एक तबके को हमने एक मखसूस नाम दिया, इंसानों के एक तबके को एक मखसूस नाम दिया। ये मखसूस नाम क्या कुरान मजीद में इस्तेमाल हुआ है? नहीं इस्तेमाल हुआ। जब कुरान मजीद में इस्तेमाल नहीं हुआ तो हमें क्या हक है इस्तेमाल करने का? ایک خاص طبقے کو، ایک خاص، ایک پورے طبقے کو، جتنے بھی حضور صلی اللہ علیہ وآلہ وسلم کے زمانے میں تھے، جنہوں نے بھی حضور کو دیکھا، حضور کے زمانے میں اعلان کیا آپ نے اسلام کا، میں ایمان نہیں کہہ رہا ہوں، قرآن نے خود فرق قرار دیا ہے، کچھ وہ تھے جو اسلام لائے، کچھ وہ تھے جو ایمان لائے، اور قرآن نے رسول کو کہا ہے کہ یہ جو آ کے آپ کے سامنے کہتے ہیں کہ ہم ایمان لائے، آپ انہیں بتائیے کہ نہیں، تم ایمان نہیں لائے، تم صرف اسلام لائے ہو، یہ آیتیں قرآن کی، لوگوں کے سننے کا دل نہیں چاہتا، ان آیتوں پہ غور ہی نہیں کرتے، یہ کیا کہا ہے، کون لوگ تھے آخر؟ حضور کے زمانے میں بہت سے لوگ تھے جو کلمہ پڑھ کے مسلمان ہو گئے، کسی نے اپنی جان بچائی، کسی نے اپنا مستقبل بچایا، یہ تاریخ کی سچائی، یہ تاریخ کی سچائی ہے، اور اس کے بعد حضور کے سامنے آ کے احسان بھی جتاتے تھے، آج ہم پر احسان جتاتے ہیں، کل حضور پہ احسان جتاتے ہیں، قرآن مجید کی آیتیں سورہ حجرات پڑھ لیجئے، خدا پہ، رسول پہ احسان جتاتے تھے کہ ہم ایمان لے آئے، اللہ نے رسول سے فرمایا کہ آپ ان سے کہہ دیجئے تم ہم پہ احسان جتاتے ہو، خدا پہ احسان جتاتے ہو، خدا کا تم پہ احسان ہے کہ اس نے تمہارے لیے ہدایت کی سبیلیں لگا رکھی ہیں، تو قرآن مجید کی روشنی میں تاریخ مرتب نہیں کی گئی، میں مثالیں دوں گا، قرآن مجید کی روشنی میں تاریخ مرتب نہیں کیے گئے، قرآن مجید کی روشنی میں مغازی مرتب نہیں کیے گئے، قرآن مجید کی روشنی میں حدیث مرتب نہیں کی گئی، بلکہ ہم نے اپنی پسند سے، سیاسی دباؤ سے، اقتصادی اور سیاسی حالات کے تحت ایک نظام بنایا، اور پھر اس نظام کی روشنی میں کتابیں لکھی گئیں، اور ان کتابوں کی روشنی میں قرآن کو پڑھا گیا، اور آج تک پڑھا جا رہا، یہ ہے قرآن کی مظلومیت، کہاں ہے اہل قرآن، ہم سے بڑا کون اہل قرآن ہوگا، قرآن، میں قرآن مجید کی آیتوں کی طرف اشارات کروں گا، اور پھر آپ کو حیرت ہوگی کہ ہاں قرآن یہ کہہ رہا ہے اور تاریخ یہ کہہ رہی ہے، مگر بس آج اشارات ہی پر اکتفا کروں گا، تو یہ ایک مقدمہ اہم ہے، علمی تحقیقی مقدمہ ذہن میں رکھیں، لیکن آپ مجلس اعضاء میں، فرض اعضاء پر یونیورسٹی کے پروفیسرز بھی آتے ہیں، محققین بھی آتے ہیں، اور ایک عام مزدور انسان بھی آتا ہے، اس لیے ہماری کوشش ہوتی ہے کہ ایسی باتیں کہیں جو تھوڑی تھوڑی باتیں سب کے لیے ہوں، تو ایک عام بات عرض کر رہا ہوں، اور محققین کے لیے بطور خاص ہے، جو حوصلہ مند محققین ہیں ان کے لیے بطور خاص ہے، ایک مسئلہ، یہ ممبری نقطہ نہیں ہے، یہ ممبری اور عوامی بحث نہیں ہے، مگر بحث ہے، ہمارے بچوں میں سے، جوانوں میں سے پروردگار توفیق عطا فرمائے کہ یہ بچے، یہ جوان بڑے ہوں، اور یہ قرآن کی روشنی میں حدیث کو مرتب کریں، قرآن مجید کی روشنی میں تاریخ اسلام کو مرتب کریں، قرآن مجید کی روشنی میں علم کلام کو مرتب کریں، میں یہ نہیں کہہ رہا ہوں کہ موجودہ علم کلام کا کوئی تعلق نہیں ہے اسلام سے، نہیں، مگر اس میں ہماری عقول کا، ہمارے اقوال کا دخل زیادہ ہے، اصطلاحیں ہم نے بنا لی، صفات ثبوتیہ، صفات سلبیہ، صفات ثبوتیہ کی تعداد، صفات سلبیہ کی تعداد، صفات ثبوتیہ سات ہیں، صفات سلبیہ سات ہیں، یہ سات کی تعداد قرآن مجید میں کیسے صفات ہیں، قرآن مجید میں کلمات کیا ہیں، ہم جب صفات سلبیہ گننا شروع کرتے ہیں تو سب سے پہلے کہتے ہیں کہ صفات سلبیہ میں پہلی صفت یہ ہے کہ اللہ جسم نہیں رکھتا، اللہ مکان نہیں رکھتا، اللہ محل نہیں رکھتا، اللہ حلول نہیں فرماتا، اللہ کسی کے ساتھ اتحاد نہیں کرتا، اللہ سبحانہ و تعالی کی ذات پاک محل حوادث نہیں ہے۔ اس سب کے معنی کیا ہے؟ معنی درست ہے، حق ہے، درست ہے، مگر قرآن مجید کی روشنی میں اس کو پھر مزید درست سے درست تر کرنے کی ضرورت ہے۔ اپنی زبان کو، اپنی اصطلاحات کو، اپنی ٹرمینالوجی کو، اپنی ڈیفینیشنز کو، اپنی تعریفات کو، اپنی تفریعات کو، اپنی بحثوں کو، سب کو قرآن سے قریب تر کرنے کی ضرورت ہے۔ جتنا ہم قرآن سے دور ہوں گے گمراہ ہوتے چلے جائیں گے، جس قدر ہم قرآن سے نزدیک ہوں گے صراط مستقیم سے نزدیک ہوتے چلے جائیں گے۔ اس لیے کہ قرآن جن کے پاس ہے ان سے جدا نہیں ہو سکتا، اور یہ وعدہ بھی ہم نے تھوڑی کیا ہے، ہمارا دعویٰ تھوڑی ہے۔ خدا کی قسم، غور فرمائیے، یہ حدیث ثقلین، جو حدیث ثقلین امام مسلم نے صحیح مسلم نے بھی میں بھی نقل فرمائی ہے۔ صحیح مسلم وہ مبارک کتاب ہے جس میں غدیر خم کا کلمہ بھی موجود ہے۔ صحیح مسلم میں یہ موجود ہے کہ پروردگار نے فرمایا، نبأني اللطیف الخبیر، مجھے لطیف و خبیر پروردگار نے خبر دی ہے۔ کس نے؟ اللہ نے خبر دی ہے۔ کس کو؟ رسول کو۔ اللہ نے خبر دی ہے رسول کو کہ اے رسول، تمہاری اطاعت قرآن سے جدا نہیں ہوگی کبھی۔ اطاعت نے دعویٰ نہیں کیا، ہم دعویٰ نہیں کر رہے ہیں، اللہ خبر دے رہا ہے، اے رسول، اے نبی، یہ جو ہم نے قرآن دی ہے اور یہ جو ہم نے کوثر عطا کیا ہے، نہ صرف تمہاری مبارک، یہ عزت، یہ اہل بیت، یہ قرآن سے جدا نہیں ہوں گے۔ جب قرآن کی سے جدا نہیں ہوں گے، یہ گواہی خدا دے محمد کو، تو کیا عزت کے لیے کوئی اور دلیل چاہیے؟ بلند صلوات پڑھیں محمد عصمت کے لیے۔ بہت بحث ہوتی ہے، بہت سے لوگ تو ایسے بھی پیدا ہو گئے ہیں جو رسول اللہ کو بھی معصوم نہیں سمجھتے ہیں، مسلمان بھی ہیں اور کہتے ہیں کہ رسول اللہ بھی معصوم نہیں تھے، ان سے بھی خطا ممکن ہے، خطائے اجتہادی ممکن ہے، سہو ممکن ہے، نسیان ممکن ہے رسول اللہ سے۔ اچھا، جو رسول اللہ سے بھی سہو، نسیان اور خطائے اجتہادی کے قائل ہوں، وہ اگر علی کے بارے میں اور فاطمہ کے بارے میں اور حسن کے بارے میں اور حسین کے بارے میں کچھ کہیں تو ان سے تو بحث ہی نہیں کی جا سکتی۔ لیکن جن کے پاس عصمت کا تصور ہے کہ رسول پاک معصوم ہیں، قرآن معصوم ہے، قرآن معصوم ہے، رسول معصوم ہے، قرآن بھیجنے والا، نازل کرنے والا اور رسول بھیجنے والا خدا معصوم ہے، وہ معصوم خدا اپنے معصوم رسول سے کہہ رہا ہے کہ اس معصوم قرآن سے تمہارے اہل بیت جدا نہیں ہو سکتے، اس الجبرا کو، اس تھیورم کو سلجھانے کے لیے کوئی بہت زیادہ محنت کی ضرورت ہے؟ خدا معصوم، بہت بحث ہوتی ہے اس پر نا، بہت بحث ہوتی ہے کتاب عصمت پہ کوئی دلیل نہیں ہے، ہم انہیں معصوم نہیں، ہاں ٹھیک ہے امام تھے، جیسے اور بہت سے امام تھے ویسے یہ بھی امام تھے، جیسے وہ فقیہ تھے یہ بھی فقیہ تھے، عالم تھے، بہت پرہیزگار تھے، بہت عبادت گزار تھے، مگر معصوم کا درجہ ہم نہیں دے سکتے. آپ نہ دیجئے. اللہ معصوم ہے، قرآن معصوم ہے، رسول معصوم ہے، یہ تین فیکٹر بالکل معصوم ہیں. وہ جو چھٹی ساتویں میں الجبرا پڑھایا جاتا ہے اللہ معصوم، نبی معصوم، قرآن معصوم. اللہ معصوم اپنے نبی معصوم سے کہہ رہا ہے کہ جو قرآن معصوم ہے اس کے ساتھی بس ایک ہیں جو اس سے جدا نہیں ہو سکتے. کب تک؟ سال دو سال نہیں، صدی دو صدی نہیں، حتی یرد علی الحوض، یہاں تک کہ روز محشر حوض کوثر پر میرے پاس آئے. رسول کی آنکھ بند ہونے سے لے کر رسول کے پاس حوض کوثر تک پہنچنے تک اہل بیت پیغمبر قرآن سے جدا نہیں ہو سکتے. جو قرآن سے جدا نہ ہو ہم اس سے جدا نہیں ہو سکتے. صلوات محمد محمد. آج 21ویں صدی میں آج ایک مسلمان کی مشکل کیا ہے؟ کیا ہے مشکل؟ آج ہمارے سامنے جبرائیل علیہ السلام نہیں ہے، آج حضرت صلی اللہ علیہ وسلم نہیں ہے، آج جو کچھ ہے یہی کتابیں ہیں اور ان کتابوں کو پڑھنے پڑھانے والے علماء ہیں، اور تو کچھ نہیں ہے نا. ان علماء میں آپس میں خوب اختلاف ہے، خوب اختلاف ہے، اختلاف اتنا ہے کہ اختلاف ان سے شرمندہ ہے. اب ایسے حالات میں ایک جوان مسلمان جو چاہتا ہے کہ پروردگار میں تو تیری بندگی کرنا چاہتا ہوں اور میں صراط مستقیم چاہتا ہوں، سیدھا راستہ جس میں کہیں کوئی کجی نہ ہو، جو تیری ذات پاک کی معرفت ہمیں عطا کرے، تیری بارگاہ تک پہنچائے، تیری رضا نصیب ہو اور تیرا انعام نصیب ہو، بہشت نصیب ہو، آتش جہنم سے ہمیں گلو خلاصی ہو، اس کے علاوہ ایک مسلمان کی کیا خواہش ہو سکتی ہے؟ کہ جب تک ہم اس دنیا میں رہیں وہ کام کریں جو تیری پسند کا ہو، اور جب تیری بارگاہ میں پہنچیں تو تیرے انعام کے مستحق ٹھہریں، تیرے عتاب کے سزاوار نہ ٹھہریں. بس یہی ہے نا خلاصہ. اب اس میں سب سے کامن فیکٹر کون سا ہے؟ قرآن. اس کے بعد یہی اختلاف کو شرمندہ کرنے والے اختلاف میں مبتلا علماء، ان سب سے پوچھئے سب سے صحیح حدیث کون سی ہے. بہت سی حدیث ہیں. یہ گئے یہاں گئے انہوں نے کہا کہ یہ ہاں ٹھیک ہے صحیح ہے، وہ گئے صحیح تو ہے مگر، وہ جیسے مگر آیا ہم نے چھوڑ دیا. تیسرے صاحب کے پاس گئے ہاں ٹھیک ہے، ٹھیک ہی ہے، آئیے کہاں صحیح تو ہے مگر دربار والے نہیں مانتے. ہم نے کہا دربار والے کیا ہوتے ہیں، صحیح ہے تو ٹھیک ہے. اچھا ہم نے سوچا یہ صحیح کہہ رہے ہوں گے، دوسرے کے پاس کہاں صحیح ہے مگر مانی، ہم نے کہا مانی رہنے دیجئے، لفظ بتا دیجئے حضور نے کہا کیا تھا. ہاں کہا یہ کہا تھا. اچھا ٹھیک ہے آپ یہ کہا تھا، آپ یہ کہا تھا، ساری کرہ عرض پہ آپ چلے جائیں جن جن حدیثوں کے لیے سب کہہ دیں کہ ہاں حضور نے کہا تھا، اس کی فہرست بنا لیجیے. یہ تین حدیثیں اس سے جدا نہیں ہو سکتی، یہ چار حدیثیں. کیا یہ حدیثیں؟ کہ حضور نے فرمایا نبعنی اللطیف الخبیر، وہ لطیف و خبیر، وہ ذات اس نے مجھے خبر دی ہے कि मेरे अहले बैत कुरान से जुदा नहीं हो सकते, यहां तक के सिरात पर, यहां तक के हौजे कौसर पे मुझसे मुलाकात करें। और सही हैन में एक रिवायत और भी है कि हौजे कौसर पर हुजूर होंगे और कुछ लोग आएंगे और कुछ फरिश्ते उन्हें हुजूर से दूर कर रहे होंगे। सही हैन में है। और हुजूर कहेंगे इन्हें कहां ले जा रहे हो? अस्हाबी अस्हाबी, ये मेरे अस्हाब हैं, ये मेरे अस्हाब हैं। फरिश्ते कहेंगे आपको नहीं मालूम आपके बाद इन्होंने क्या किया? उन्हें रसूल से दूर किया जाएगा। अल्लाह रसूल से कह रहा है, ये सही मुस्लिम की, सही मुस्लिम शरीफ की रिवायत है कि अल्लाह लतीफ़ो खबीर ने अपने हबीब मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि व आलिहि वसल्लम को खबर दी है कि तुम्हारे अहले बैत कुरान से जुदा नहीं हो सकते, यहाँ तक के हौज़े कौसर पर तुमसे मुलाकात करें। तो एक तरफ वो हैं जो कुरान से जुदा नहीं हो सकते, रसूल से जुदा नहीं हो सकते, और एक तरफ वो हैं जो जुदा हो भी सकते हैं, नहीं भी हो सकते, हो भी सकते हैं, नहीं भी हो सकते। तो क्यों ना हम उनका दामन पकड़ लें जिनके बारे में अल्लाह ने और रसूल ने जमानत दी है कि ये कुरान से जुदा नहीं हो सकते। अब अगर हम तौहीद लें तो किससे? कुरान और अहले बैत मुस्तफा। नबुवत मुस्तफा का कोई मसला हो किससे पूछें? कुरान अहले बैत मुस्तफा। इस्मत का मसला हो कुरान अहले बैत मुस्तफा। सिफात सुबूतिया कुरान अहले बैत मुस्तफा। सिफात सलविया कुरान अहले बैत। क्या सिफतें हक में पाई जाती हैं, क्या सिफतें हक में नहीं पाई जाती? तौहीद के बुनियादी इल्मी हकीमाना और नजरियाती मसाइल क्या हैं और तौहीद के अमली तकाजे क्या हैं? कौन बताएगा हमें? कौन बताएगा? वही बताएगा। बस एक जुमले में तबीयतें मुनकलिब हो जाएंगी। आज पहली मुहर्रम है। आज पहली मुहर्रम है। हमारी हदीस और रिवायात की किताबों में एक रिवायत है रैयान इब्ने शबीब की। रैयान इब्ने शबीब, बाज किताबों में है कि वो हाकिम वक्त अल मुअतसिम के मामू थे, और बाज में है कि वो मामून खलीफा अब्बासी मामून के मामू थे। मगर ये रैयान इब्ने शबीब बजाय खुद बहुत सालेह इंसान थे। ये वाबस्ता थे दर फरजंद रसूल से, इमाम रज़ा अलैहिस्सलाम। रैयान वो हैं कि जिनके बारे में मासूम इमाम ने तरहम किया है, जब वो दुनिया से गुजर गए तो उनके लिए रहमत की दुआ की। रैयान को हमारे उलमा ने सिकह करार दिया है कि वो सिकह हैं। रैयान इब्ने शबीब, और रैयान इब्ने शबीब से रिवायतें फिक्ह में भी मरवी हैं। ये रैयान इब्ने शबीब एक मरतबा इमाम रज़ा फरजंद रसूल अबुल हसन रज़ा अलैहिस्सलाम की खिदमत में पहुंचे। तो इमाम ने फरमाया, देखा इमाम की आंखें सुर्ख हैं, ईशे मुबारक आंसुओं से तर है। कहा फरजंद रसूल खैर तो है? मैं मजमून रिवायत खुलासे रिवायत अर्ज कर रहा हूं। का इब्ने शबीब, तुम्हें मालूम है आज मुहर्रम की पहली तारीख है। खुदा आपको किसी गम में न रुलाए सिवाय गमे सैयदुल शहदा। इब्ने शबीब आज मुहर्रम की पहली है। जाहिलियत के जमाने में, कुफर के जमाने में भी लोग इस महीने का एहतराम करते थे, मगर इसी महीने में अहले बैत पैगंबर की हुर्मत को पामाल किया गया। मैं मैं बराबर ये जुमले कहता हूँ, लोग कहते हैं कब तक रोओगे, मैं कहता हूँ अभी तक खून हुसैन ताजा है, अभी खून खुश्क नहीं हुआ है तो हमारे आंसू कैसे खुश्क हो जाएंगे। ये जो सदाए या हुसैन है, ये जो सदाए नाला है, ये जो सदाए गिरिया है, ये बंद नहीं होगा। ये इदारा आजादारी का ये एहतमाम मशीयत से कायम है। ये इदारा कमजोर नहीं हो सकता, हमारी जाने निसार हो जाए। ये फजाए मजलिस हमारे जहनों की तफहीर करती है, कल्बों की तफहीर करती है, नफूस का तज़किया करती है। ये हमें तौहीद का सबक पढ़ाती है, ये हमें तौहीद पे मर मिटने का सलीका सिखाती है। तौहीद, वो जुमला जो मैं अर्ज कर रहा था वो ये था कि एक जुमले में आपकी तबीयतें मुनकलिब होंगी। अब तो मुनकलिब हैं, मैं देख रहा हूँ, आंखों में आंसू हैं और आवाजें बुलंद हैं। सिफात सबूतिया, सिफात सलबिया, ये बहसें भी हमें वो समझाएंगे जिनके लिए अल्लामा इकबाल ने भी कहा है कि नक्श इल्लल्लाह बर सहरा निवेश, सत्रे उन्वाने नजाते इमाम निवेश। वो इमाम जिसके खून पाक ने सहरा पर, दामन सहरा पे भी नक्श कलमे तैयबा लिखा है, नक्श ला इलाहा इल्लल्लाह, वो हुसैन, उसका बड़ा मर्तबा है मुल्क खुदा में, मलकूत हक में, मुल्क हक में, मशीयत हक में। हुसैन का बड़ा मर्तबा है, बड़ा जलाल है, बड़ा जलाल है। हुसैन का दामन न छोड़िएगा। देखिए इनके इनके तज़किरे मसाइब में भी, इनके तज़किरे हमें सिफात सलबिया के असरार समझा देते हैं। सिफात सलबिया में क्या है? अल्लाह मकान और मकानियात से मुनज़्ज़ा है, अल्लाह जमान और जमानियात से मुनज़्ज़ा है। अभी बिल्कुल हकीमाना सतह पे अगर बहस हो, आएगी इंशाल्लाह थोड़ी बहुत, कि जरूरत क्या है कि हम इन सिफात को डिस्कस करें, बहस करें, कहाँ से ये बहस चली। लेकिन इस वक्त सिर्फ इतना अर्ज करूं कि एक वो कुव्वत, एक वो ताकत जो कयूम हो, जो कायम बिज़ात हो और पूरी कायनात उस जात पर कायम हो, जात हक है, ये बहस साले गुज़िश्ता हो चुकी। ये कयूम जात, इसके अहकाम के नाफिज होने के लिए कोई रुकावट नहीं होनी चाहिए। जात हक जो चाहे हो जाए, कौन फयकून, इस कुन फयकून में जो चीजें रुकावट बनती हैं वो क्या हो सकती हैं? आप हैं, आप बहुत मुक्तदर हैं, साहिब इख्तदार हैं, मगर जिस वक्त आप अपने घर में हैं, घर के बाहर और घर के अंदर आपका हुक्म किसी वास्ते ही से चलेगा, बेवास्ता नहीं चल सकता। ये दर और दीवार भी बीच में हायल होते हैं, ये मकान और मकान के तकाजे, ये दर और दीवार ये हायल है, हिजाब है। कोई शख्स मुल्क का सरबरा है, सदर ममलिकत है या वजीर आजम है, और जिस वक्त वो अपने दफ्तर में बैठा है, जिस वक्त तक हालात साजगार हैं उसका हुक्म पूरे मुल्क पे चल रहा है, और जहां हालात खुदा न खास्ता बिगड़ गए तो वो अपने दफ्तर में फिर जहां हाकिम था उसी कुर्सी पर महकूम ही नहीं बल्कि जिंदानी हो जाता है। घर ही इंसान का इंसान के लिए जिंदान बन जाता है। उसका हुक्म अब नहीं, दीवार के बाहर नहीं चल रहा है, दीवार के अंदर भी नहीं चल रहा है। ये क्या है? ये रुकावटें कौन सी हैं? हुक्म नाफिज होने में रुकावटें आ रही हैं। तवज्जो है, वो जो कुव्वत थी वो कुव्वत अब नाफिज नहीं हो रही है। देखिए फजाइल से मसाइब तक गुफ्तगू मरबूत और मुसलसल होनी चाहिए, मतालिब लेके उठे जहन। हक सुबहानहु व तआला कय्यूम है, उसका हुक्म हर शय पे नाफिज होना चाहिए। ये मुशाहिदा हम कैसे करेंगे? जमान और मकान बीच में हायल होते हैं, जमान और मकान हायल होते हैं। सामने अगर खाक पड़ी हुई हो तो ये मुट्ठी में उठा सकते हैं आप, और अगर हजारों मील का फासला हो या सैकड़ों मील का फासला हो तो अब ये कुव्वत, इस हाथ में खाक उठाने की कुव्वत तो है मगर दूर से नहीं उठा सकती, करीब से उठा सकती है। लेकिन जो अल्लाह की तरफ से हुज्जत हो, वो अपने अमल से ये बता देता है कि अल्लाह की जात वो है कि जहां सिफात सलबिया में ये मानना पड़ता है कि मकान की कैदें जात हक पर नहीं है। जात हक के लिए ये जमानो मकान की कैदें नहीं है। सबूत क्या है? जब चाहो जिस हाल में चाहो सबूत ले लो। हुसैन इमाम वक्त है, हुज्जत खुदा है। उम्मे सलमा के पास बैठे हुए हैं, उम्मे सलमा का क्या मर्तबा है? उम्मुल मोमिनीन उम्मे सलमा, जिन्हें हसन हुसैन या उम्मा कहते, या जद्दता कहते थे। ए मादर गिरामी, ए दादी जान, ये जनाबे उम्मे सलमा है। हुसैन रुखसत होने के लिए गए हैं और जनाबे उम्मे सलमा कहती है बेटा ना जाओ। क्या फरमाते हैं? मादर गिरामी, आप मुझे जाने से रोकती हैं? मैं उस नशेब को पहचानता हूं जहां मेरा गला कटेगा। मैं उस नशेब को पहचानता हूं। जमानो मकान की कैदें टूट रही हैं ना। इमाम ने खुदा की दी हुई ताकत से तसर्रुफ किया माज़ाए कायनात, जमीनें पस्त हुई, जमीन करबला बुलंद हुई, हाथ बढ़ाया, एक मुट्ठी खाक ली और बीबी उम्मे सलमा को दी, कहा ये खाक उस खाक के साथ मिला के रख लीजिए जो मेरे नाना रसूलुल्लाह आपको दे गए। उसी शीशी में ये खाक रख लीजिए, जब ये खाक खून हो जाए तो समझ लीजिएगा हुसैन कत्ल हो गया। आज रुकम अल्लाह। देखिए मसायब की रिवायतें में पढ़िए तो देखिए इसमें इल्मी मतालिब क्या है। ये हमारे मवाजीन इल्मिया पर भी पूरे उतरते हैं। बात सिफात सलबिया की है ना, अल्लाह मकान और मकानियात से मुनज्जा है। अल्लाह मुनज्जा है। अल्लाह अपनी सिफत को जाहिर करना चाहता है तो कैसे जाहिर करता है? नबियों के जरिए, इमामों के जरिए, वलियों के जरिए, हुसैन के जरिए से यह सिफत हक बसूरत एजाज जाहिर हो रही है कि जमानो मकान कुछ नहीं है हुसैन के सामने। मदीना और करबला एक है मगर यह कि उसकी मशीयत के तकाजों के पाबंद हैं। इब्राहिम और इस्माइल के लिए इम्तिहान गाह मकाम मिना है मगर हुसैन के लिए कुर्बान गाह करबला। इसलिए हुसैन को मदीने से जाना है, मक्के से गुजरना है और वकूफ अराफात और मिना से पहले ही मक्के को छोड़ देना है ताकि करबला आबाद कर सकें। बस पहली मुहर्रम में गुफ्तगू तमाम कर रहा हूं। हुसैन चले हैं सबसे रुखसत होकर। जनाब बीबी उम्मे सलमा से रुखसत हुए, तमाम बनी हाशिम से रुखसत हुए और वो रात जिसकी सुबह हुसैन मदीने से रुखसत हुए हैं और ये हिजरत कुबरा की है हुसैन ने, ये हिजरत उज़्मा, ये हिजरत कुबरा हक की तरफ जो तकमले हिजरत मुस्तफा है। वो रात बड़ी बेचैनी से गुजरी, शब भर बेदार रहे और एक शब में तीन मर्तबा कब्र पैगंबर पे गए। शब भर में तीन मर्तबा कब्र पैगंबर पे, और जब वक्त सहर गए तो तावीज कब्र पर रुखसार रखकर नाना से गोया मुनाजात कर रहे हैं, गिरिया और मुनाजात कर रहे हैं। इस कैफियत में इमाम हुसैन ने देखा कि नाना बरामद हुए, हुसैन को सीने से लगाया और कह रहे बेटा जाओ करबला जाओ, बेटा जाना है तुम्हें, तकमील मकाम खातिमियत है इसमें पोशीदा, जाओ बेटा करबला। शा अल्लाह अय्यरा का कतीला, अल्लाह की मशीयत यह है कि वो तुम्हें ज़बह होता हुआ देखे। और बेटा तन्हा ना जाना, ज़ैनब को साथ ले जाना, उम्मे कुलसूम को साथ ले जाना, अहले हरम को साथ ले जाना। ये खबर हुसैन ने दिए, जब आके लोगों ने रोका, बस एक अहम जुमला है जो अर्ज कर रहा हूं, गिरिया करें मगर जहन को बेदार रखें। इमाम हुसैन के मौकिफ पर आज तक तख्तिया करने वाले और ये कहने वाले कि हुसैन ने खताए इत्तेहादी की थी, गलती की थी निकलकर, बहुत से अस्हाब आकर हुसैन को रोक रहे थे। तसव्वो करें, एक एक जुमला पढ़ें, चैलेंज कर रहा हूं, किसी ने भी हुसैन को यजीद के खिलाफ कयाम से नहीं रोका था, करबला जाने से रोका था। दो मजमून अलग अलग है, तवज्जो है। ये किसी ने नहीं कहा, अब्दुल्लाह इब्ने उमर, अब्दुल्लाह इब्ने अब्बास, अब्दुल्लाह इब्ने जुबैर, मोहम्मद हनफिया, जितने भी नाम लेकर आए, चाहे बनी हाशिम के हो या गैर बनी हाशिम, किसी ने ये नहीं कहा हुसैन क्या कर रहे हो, यजीद के खिलाफ उठ रहे हो, नहीं। किसी ने ये नहीं कहा खलीफे वक्त के खिलाफ ना उठो, किसी ने ये नहीं कहा कि हाकिम वक्त के खिलाफ खुरूज ना करो, कहा हुसैन इराक ना जाओ, इराक के लोग बेवफा होते हैं। मौजू अलग अलग है, तवज्जो है, तवज्जो है। तारीख पढ़िए तो सही नतीजे तक पहुंचिए, हुसैन के मौकिफ का तख्तिया ना कीजिए। उम्मे सलमा को रसूल ने कहा था मेरा बेटा हुसैन ज़बह होगा करबला में, इसलिए उम्मे सलमा रोक रही थी, बेटा करबला ना जाओ। तवज्जो है, वो ममता है जो रोक रही है, ये इमाम का एहसास फर्ज है जो जा रहा है। इमाम निकले और जब लोगों ने रोका और अब्दुल्लाह इब्ने अब्बास ने कहा फर्जंदे रसूल, अब हम इससे आगे कुछ नहीं कह सकते, आपका फैसला है, मगर जब जा रहे हैं तो अहले हरम को साथ ना ले जाए। यह हदीस अब्दुल्लाह इब्ने अब्बास ने भी जरूर सुनी होगी, पोशीदा नहीं होगी, कि रसूल ने फरमाया मेरा ये बेटा करबला में शहीद होगा, मगर बाकी तफसीलात शायद इब्ने अब्बास को मालूम नहीं थी, इसलिए हुसैन को बताना पड़ा इब्ने अब्बास नहीं रोको नहीं अहले हरम को, मेरे नाना ने कहा है शा अल्लाह यराहुन्ना सबाया, अल्लाह की मर्जी है कि इन्हें अपनी राह में असीर देखे। अल्लाह की मर्जी है कि करबला में हुसैन दबा हो, ज़ैनब बेरिदा हो जाए, और अल्लाह की मर्जी है कि फिर हुसैन का नाम कयामत तक लिया जाता रहे, या हुसैन के नारे लगते रहे, लब्बैक या हुसैन के नारे लगते रहे, और हुसैन का दामन थाम कर हम हक सुभानहु व तआला तक पहुंचते। इन्ना लिल्लाह व इन्ना इलैहि राजिऊन, रिज़ान बिक़ज़ाइही व तस्लीमन लिअम्रिह। परवरदिगार इन आजादारों को अपने हिफ्ज़ अमान में रख, माबूद हमारी इबादत आजा को कबूल फरमा। परवरदिगार वारिस हुसैन को और अपनी हुज्जत आखिर को, अपने वली आखिर को इज़्ने ज़ुहूर अता फरमा, वादे मुस्तफ़ा को पूरा फरमा, और उनके हाथों से अपनी रहमत और राफत और अदालत का परचम लहरा।